अभिभावक बन्न पाउनु एकदमै ठुलो आशिषको कुरा हो र अभिभावकीय भूमिका जिम्मेवारी आफैमा रमाइलो कुरा हो. अभिभावकको त रमाइलो छ तर यो अलिकति कठिनपूर्ण पनि छ, विशेष गरी यो पुस्तामा. आमा बुबाको रूपमा हामी हाम्रा छोराछोरीहरूलाई कसरी असल तरिकाले जीवन जिउने, कसरी राम्रो व्यवहार गर्ने, कसरी साइनो लगाएर बोल्ने भनेर बारम्बार सिकाउने गर्छौँ. र यो साइनो लगाएर विशेष गरी बोल्ने कुरामा हाम्रो छोराछोरीले सङ्घर्ष गरिरहेको देख्छौँ, किनकि म आफै पनि यो क्षेत्रमा निकै सङ्घर्ष गर्छु. मैले मानिसहरूलाई सम्मान नगर्ने होइन, तर साइनो लगाएर बोल्ने विषयमा मलाई प्राय आउँदैन. मान्छेले कति धेरै साइनोभित्रको त्यो जालोहरू केलाउन सक्छ, त्यो सम्बन्ध मान्छेले मजाले बुझेको हुन्छ, तर मलाई अलिकति गाह्रो हुन्छ. म कहिलेकाहीँ भान्जीलाई बहिनी भनिरहेको हुन्छु र बहिनीलाई भान्जी भनिरहेको हुन्छु, र कहिलेकाहीँ मेरो छोराहरूले यो क्षेत्रमा मैले भन्दा राम्रो गरिरहेको हुन्छ. त्यसैले मलाई मेरो श्रीमती नगिनाले यो क्षेत्रमा निकै ठुलो सहायता पुर्याउनु परेको छ, घरि सम्झाउनु परेको छ, फलानलाई यसरी बोलाउनुपर्छ, फलान हाम्रो साइनो यो, उहाँलाई यो भन्नुपर्छ, र छोराछोरीलाई सिकाउने क्रममा आफै पनि सिकिरहेको छु. मैले भन्नु खोजेको कुरा, मुख्य कुरा के हो भने, जसरी हामीले हाम्रो परिवारमा र समुदाय मानिसहरूसँग कसरी सम्बन्ध राख्ने भनेर हामीले सिक्नुपर्छ, कसरी साइनो लगाएर बोल्ने भनेर हामीले सिक्न आवश्यक छ. हामीले छोराछोरीलाई त्यो कुरा सिकाउनुपर्छ. त्यसरी नै हामीले पनि एउटा चर्चमा एकअर्कासँग कसरी सम्बन्ध राख्ने, कसरी बोल्ने, कसरी साइनो लगाएर बोल्ने भनेर सिक्नुपर्छ, किनकि चर्च पनि एउटा परिवार हो. चर्च सम्बन्धको बारेमा हो, चर्च भवन होइन, चर्च भेला भएका मानिसहरू. सो हामी एकअर्कासँग सम्बन्धित छौँ, हामी एकअर्काका हौँ, हामी परमेश्वरका हौँ अनि हामी एकअर्काका हौँ. यदि तपाईँले केही हप्ता अगाडिको वचनलाई याद गर्नुभयो भने हामीले परमेश्वरको वचनबाट चर्च परमेश्वर घराना हो भनेर हामीले सिक्दै थियौँ. र कुनै पनि परिवारमा जस्तै हामीले चर्चमा पनि एक परिवारको रूपमा एकअर्कासँग सम्बन्ध राख्न हामीले सिक्नुपर्छ. र आज हामी त्यही कुरा बाइबलबाट सिक्न गइरहेको छौँ. सो तपाईँसँग बाइबल छ भने कृपया आफ्नो बाइबलमा पहिलो तिमोथी 5 अध्यायलाई पठाउनुहोस्. इफ यु हेभ यु बाइबल्स विथ यु, प्लिज टर्न विथ मी टु 1 तिमोथी 5, पहिलो तिमोथी 5 अध्याय. अनि हामी आज पदहरू एउटा र एक र दुई पद मात्रै हेर्नेछौँ. ठुलो बाइबलको पृष्ठ सङ्ख्या तपाईँले 1624मा पाउन सक्नुहुन्छ. 1:6-2:16-24 यहाँलाई थाहा छ हामी पहिलो तिमोथीको पत्रबाट वचन सुनिरहेका छौँ, एकदमै धारावाहिक रूपमा श्रृङ्खलाबद्ध तरिकाले सिरिज वाइज. अनि आज हामी 5 अध्यायमा आइपुगेका छौँ र आज हामी 2 पदहरू मात्रै हेर्दैछौँ. र तपाईँ अपेक्षा गर्न सक्नुहुन्छ आज वचन पहिलेको तुलनामा छोटो हुनेछ, तर कसलाई के थाहा के हुन्छ भन्ने कुरा. सो पहिलो तिमोथी 5 अध्यायको 1 र 2 पद यहाँ यसरी लेखिएको छ, वृद्ध मानिसलाई नहप्काऊ तर तिनलाई बाबुला जस्तै गरी सम्झाऊ, आफूभन्दा सानाहरूसँग भाइ समान व्यवहार गर, वृद्ध स्त्रीहरूसँग आमा झै र युवतीहरूसँग चाहिँ सम्पूर्ण पवित्रता साथ बहिनी समान व्यवहार गर. सो आज हामी चर्चमा मण्डलीमा चर्चमा अरू विश्वासीहरूसँग कसरी सम्बन्ध राख्ने भन्ने विषयमा सिकिरहेका छौँ. तर हामीले हाम्रो विश्वासीहरूसँग अरू विश्वासी अरू क्रिस्चियनहरूसँग चर्चको अरू सदस्यहरूसँग यो सम्बन्ध राख्ने विशेष तरिकाहरूको बारेमा कुरा गर्नुभन्दा पहिले हामीले चर्च भनेको के हो भनेर बुझ्न आवश्यक छ. चर्च भनेको के हो? सो पहिलो कुरा, तपाईँले यो बुझ्नुपर्छ कि चर्च एउटा परिवार हो, यो परमेश्वरको घराना हो जहाँ सम्बन्ध हुन्छ र हामी एकअर्कासँग सम्बन्धित छौँ. सो यसको अर्थ चर्च कुनै सामाजिक क्लब होइन, यो कुनै आत्मिक सेवा प्रदायक संस्थान होइन, यो तपाईँको रुचिमा निर्भर भएर जाने ठाउँ होइन, मन लागे जाने मन नलागे नजाने ठाउँको विषय होइन. चर्च परमेश्वरको घरना हो, यो परिवार हो, यो विश्वासीको बेला हो र एउटा यस्तो समुदाय हो जसले तपाईँको जीवनमा उच्च प्राथमिकताको माग राख्दछ. यदि तपाईँ परमेश्वरको हुनुहुन्छ भने, इफ यु बिलोङ टु गड देन यु बिलोङ टु हिज चर्च, तपाईँ चर्चको पनि हुनुहुन्छ। जब परमेश्वरले तपाईँ र मलाई हेर्नुहुन्छ, उहाँले हामीलाई एक्ला एक्लै छुट्टै व्यक्तिगत क्रिस्चियनको रूपमा हेर्नु न देख्नु न, उहाँले हामीलाई एउटा परिवारको रूपमा, एउटै शरीरको रूपमा, चर्चको रूपमा देख्नुहुन्छ। चर्च परमेश्वरको घरना हो, तर चर्च सधैँ परमेश्वरको घरना, परमेश्वरको परिवार थिएन। एक समय थियो जब हामी परमेश्वरका परिवारका थिएनौँ, हामी परमेश्वरका सन्तान थिएनौँ, स्वभावले हामी क्रोधका सन्तान थियौँ, उहाँबाट अलग गरिएका, उहाँसँग कुनै पनि सम्बन्ध नभएका थियौँ। तैपनि परमेश्वरले आफ्नो अनुग्रहमा, आफ्नो कृपामा, ख्रिस्टद्वारा हामीलाई, ख्रिस्टको जीवन, उहाँको प्रतिस्थापनको मृत्यु र पुनरुत्थानद्वारा हामीलाई उहाँको सन्तानको रूपमा ग्रहण गर्नुभएको छ। त्रिएक परमेश्वरको दोस्रो व्यक्ति, अनन्तको पुत्र परमेश्वर येशु ख्रिस्ट आजभन्दा 2000 वर्ष पहिले मानिस बन्नुभयो हाम्रो निम्ति। उहाँले सिद्ध जीवन बिताउनु भयो हाम्रो सट्टामा, हाम्रो पाप र अधर्म निम्ति उहाँ क्रुसमा परमेश्वर क्रोधलाई सामे पार्दै मर्नुभयो र फेरि तेस्रो दिनमा पुनर्जीवित भई उठ्नुभयो र हामीलाई परमेश्वर पितासँग मिलापमा ल्याउनु भयो। अब हाम्रो यो स्टारस चेन्ज भएको छ, हाम्रो दर्जा परिवर्तन भएको छ। हामी एक समय परमेश्वरको मानिसहरू थिएनौँ, अब हामी परमेश्वरको मानिस भएका छौँ। हामी एक समय हामीले उहाँको कृपा पाएका थिएनौँ, तर अब हामीले परमेश्वरको कृपा पाएका छौँ। हामी अब उहाँका परिवारका भएका छौँ, हामी चर्चको भएका छौँ। त्यसकारण चर्च आत्मिक परिवार हो र यो परिवारले हाम्रो जीवनमा सबैभन्दा उच्च प्राथमिकताको माग गर्दछ। र ध्यान दिएर सुन्नुहोस् कि यो परिवारले, यो आत्मिक परिवारले, चर्चले अन्य कुनै पनि सम्बन्धहरूभन्दा बढी महत्त्व राख्छ। अन्य कुनै सम्बन्ध, यहाँसम्म कि तपाईँको आफ्नो शारीरिक सांसारिक परिवारभन्दा पनि तपाईँको लागि सबभन्दा ठुलो यो परिवार, आत्मिक परिवार हुनुपर्छ। येशू ख्रीष्टले स्पष्ट भन्नुभयो कि यदि हामी हाम्रो संसारका परिवारलाई छोड्न तयार छैनौँ भने हामी उहाँको साँचो चेला हुन सक्दैनौँ। तर यसुको मतलब यो होइन कि क्रिस्चियन बन्ने बित्तिकै हामीले हाम्रो संसारको अभिभावकलाई, परिवारलाई त्याग्नुपर्छ। यसुले त्यो सिकाइरहनु भएको छैन, तर उहाँले हामीलाई झन् प्रेम गर्न सिकाउनुहुन्छ, उहाँहरूको फिक्री गर्न सिकाउनुहुन्छ, असल छोराछोरी बन्न, जिम्मेवार आफ्नो निभाउन सिकाउनुहुन्छ। तर यसुको अर्थ यो हो कि यदि ख्रिस्ट र हामी बिच हाम्रो परिवार, हाम्रो सम्बन्ध आउँछ भने हामीले ख्रिस्टलाई रोज्नुपर्छ, हामीले ख्रिस्टलाई रोज्नुपर्छ। किन? किनभने ख्रिस्टले मात्र हामीले हाम्रो पाप र मृत्युबाट उद्धार गर्न सक्नुहुन्छ। कुनै पनि आमा बुबा, कुनै पनि दाजुभाइ दिदीबहिनीले यो काम गर्न सक्दैन, जुन केवल परमेश्वरले मात्र गर्न सक्नुहुन्छ। त्यस कारण त प्रियहरू, परमेश्वरको प्रेम सबै सांसारिक प्रेमभन्दा उच्च छ, यहाँसम्म कि हाम्रो सांसारिक आमा बुबाको प्रेमभन्दा पनि उच्च छ। तसर्थ जसरी ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति आफूलाई क्रुसमा अर्पण गर्नुभयो, त्यसरी नै हामी प्रत्येक उहाँलाई प्रेम गर्न र उहाँका मानिसहरूलाई प्रेम गर्न, एकअर्कालाई प्रेम गर्न बोलाइएको छौँ। अनि त्यो एकअर्कालाई बाइबलले चर्च भन्दछ, आत्मिक परिवार भन्दछ, अनि यही परिवारलाई हामी सर्वोच्च प्राथमिकता दिन बोलाइएको छौँ। र यदि तपाईँ आफूलाई क्रिस्चियन भन्नुहुन्छ तर तपाईँको लागि चर्च प्राथमिकता होइन भने, यदि तपाईँ अरू विश्वासीहरू एकसाथ निरन्तर एकसाथ भेला हुनु, सम्बन्ध विकास गर्नु, चेलापनमा बढ्नु, यो सबै कुरा तपाईँको जीवनको केन्द्रबिन्दु होइन भने, तब तपाईँले आफूलाई क्रिस्चियन हुँ भनी भन्नुभएको अर्थ के हो म बुझ्दिनँ। किनकि नयाँ ग्रहण अनुसार क्रिस्चियन चर्चसँग सम्बन्धित छ। जसरी भेडा बगालमा रहन्छ, त्यसरी नै क्रिस्चियन चर्चमा रहन्छ। प्रियहरू, क्रिस्चियन हुनुको अर्थ परमेश्वर उहाँको परिवारसँग सम्बन्धित हुनु हो। कुनै बच्चाले मलाई मेरा बाबा आमा मात्र चाहिन्छ तर मलाई अरू दाजुभाइ दिदीबहिनी चाहिँदैन भन्न सक्दैन। परमेश्वर परिवारमा हामी एकअर्कासँग सम्बन्धित छौँ। सो बुझ्नुपर्ने पहिलो कुरा भनेको, चर्च एउटा परिवार हो र यस परिवारमा त्यहाँ वृद्ध मानिस छ, त्यहाँ जवान मानिस छ, त्यहाँ वृद्ध स्त्रीहरू छ, तपाईँले वरिपरि हेर्नुभयो भने त्यहाँ युवतीहरू छ, बालबच्चाहरू छ। हामीले अब यो परिवारमा कसरी सम्बन्ध राख्नुपर्छ भनेर हामीले बुझ्नुपर्छ यो परिवारका मानिसहरूसँग, किनकि चर्च परिवार हो, कुनै मन्दिर होइन, यो सामाजिक संस्था होइन, यो रेस्टुरेन्ट होइन जहाँ हामी केवल आफ्नो हाम्रो खाँचुर पुरा गर्न अर्थात् आफ्नो आफू केन्द्रित भएर आफू सेवा लिनलाई हामी जान्छौँ, तर चर्च परिवार हो जहाँ हामी एकसँग जोडिएका छौँ, एकअर्कासँग हाम्रो सम्बन्ध हुन्छ, तर यो सम्बन्ध स्वास्थ्य कायम राख्नलाई हामीले एकअर्कासँग कसरी सम्बन्ध राख्ने भनेर जान्नुपर्ने हुन्छ। र पहिलो तिमोथी 5:1-2 पदले हामीलाई यहाँनिर स्पष्ट निर्देशहरू दिएको छ। सो वृद्ध मानिसहरूसँग कसरी सम्बन्ध राख्ने, साना भाइहरूसँग कसरी सम्बन्ध राख्ने, वृद्ध स्त्रीहरूसँग कसरी सम्बन्ध राख्ने र युवतीहरूसँग कसरी सम्बन्ध राख्ने, चारवटा तरिकाहरू दिएको छ। चारवटा निर्देशनहरू छन्। पहिलो, वृद्ध मानिससँग बाबुजै व्यवहार गर। पहिलो। दोस्रो, सानाहरूसँग भाइ समान व्यवहार गर। र तेस्रो, वृद्ध स्त्रीहरूसँग आमाजै व्यवहार गर। र चौथो, र युवतीहरूसँग बहिनी समान व्यवहार गर। सो तपाईँ यहाँ क्रिस्चियन हुनुहुन्छ, तपाईँ परमेश्वरको घरनाको हुनुहुन्छ भने तपाईँलाई पावलले यो तिमोथीको पत्रमा तिमोथीलाई भनिराख्दाखेरि, तिमोथीलाई निर्देशन दिइराख्दाखेरि पवित्र आत्माद्वारा आज तपाईँलाई पनि निर्देशन दिइराख्नु भएको छ। सो तपाईँ क्रिस्चियनमा तपाईँले सुन्नुहोस्, तपाईँलाई यो वचनले के भन्दैछ? वृद्ध मानिससँग बाबु चाहिँ व्यवहार गर तपाईँलाई भन्दैछ, सानाहरूसँग भाइ समान व्यवहार गर, वृद्ध स्त्रीहरूसँग आमा चाहिँ व्यवहार गर र युवतीहरूसँग बहिनी समान व्यवहार गर। यी चारवटा बुदाहरू आज हामी हेर्दैछौँ यहाँबाट। सो पॉल गिव्स अस क्लियर इन्स्ट्रक्सन्स इन 1 Timothy 5:1-2 अन हाउ वी सुड रिलेट टु अदर बिलिभर्स इन द चर्च। सो नम्बर 1, ट्रिट ओल्डर म्यान एज योर फादर, ट्रिट यङ्गर म्यान एज योर ब्रदर्स, ट्रिट ओल्डर वुमेन एज योर मदर्स, एन्ड ट्रिट यङ्गर वुमेन एज योर सिस्टर्स। यो चारवटा कुराहरू हेर्दैछौँ। सो पहिलो, वृद्ध मानिससँग बाबु झैँ व्यवहार गर। तपाईँले पद 1 एकपल्ट हेर्नुहोस् न फेरि, वृद्ध मानिसलाई नअप्काऊ तर तिनलाई बाबुलाई जस्तै गरी सम्झाऊ। सो म तपाईँहरूले यो पत्रको सन्दर्भ बुझ्नुहोस् भन्न चाहन्छु फेरि पनि एकपल्ट। यो पावलले तिमोथीलाई लेखेको एउटा पास्टरीय पत्र थियो, ओके, जो तिमोथी एफिससको चर्चमा एक पास्टरकोमा सेवा गर्दै थिए र तिमोथी जवान थिए, पावलभन्दा निकै जवान र चर्चका अरू सदस्यहरूभन्दा पनि जवान। यस कारणले गर्दाखेरि तिमोथीलाई चर्चका विभिन्न सदस्यहरूसँग कसरी सम्बन्ध राख्ने भन्ने बारेमा निर्देशन चाहिएको थियो, जुन पावल यहाँ दिइरहेको छ। सो पावलले तिमोथीले चर्चमा भएका वृद्ध पुरुषहरूसँग, वृद्ध मानिसहरूसँग कसरी सम्बन्ध राख्नुपर्छ भनेर सम्बन्ध गर्नबाट सुरु गर्छन्। सो पावलले यो नकारात्मक तरिकाले सुरु गर्छन्। पावल भन्छन् कि वृद्ध मानिसलाई नअप्काऊ। सो पहिलो कुरा तपाईँले बुझ्नुपर्छ कि सोध्नुपर्छ कि तिमोथीले चर्चमा भएको कुनै पनि वृद्ध मानिसलाई हप्काउन किन आवश्यक पर्थ्यो होला? हुनसक्छ चर्चमा यस्ता परिस्थितिहरू थिए जहाँ वृद्ध सदस्यहरूलाई सुधारको खाँचो थियो। सायद यी वृद्ध सदस्यहरू, वृद्ध मानिसहरू पापमा जिरहेको थिए। उहाँ यी मानिसहरूले तिमोथीको नेतृत्वलाई सुनिरहेको थिएनन् किनकि तिमोथी के थिए? जवान थिए। यो हिजोको भाइले के जानेको छ, उसले के जीवन भोगेको छ हामीलाई थाहा छ, ऊ के बोलेको छ उसलाई जान्दैन। सायद उनीहरूले तिमोथीको पास्टरीय सेवकाईलाई, नेतृत्वलाई, शिक्षालाई, परामर्शलाई हल्का रूपमा लिइरहेका थिए। सायद जवान पास्टरकोमा तिमोथी उनीहरूलाई हप्काउने परीक्षामा थिए। सायद हामी अड्कल मात्र काट्न सक्छौँ। त्यस कारण यहाँनिर तिमोथीलाई पावलले यहाँ स्पष्ट निर्देशन दिएका छन्। सो बाइबलले हामीलाई वृद्ध मानिसहरूको आदर गर्न, सम्मान गर्न, आफ्नो बुबाहरूको आदर गर्न आह्वान गर्दछ। एक वृद्ध मानिसलाई अनादर गर्दा त्यो परिणामहरू गम्भीर हुन सक्छन्, यहाँसम्म कि मृत्युसम्म पनि हुनसक्छ भन्ने बाइबलले हामीलाई बताउँदछ। त्यसो भए तिमोथीले एक जवान पास्टरको रूपमा कसरी त्यो आवश्यक सुधारलाई सम्बोधन गर्दै एक वृद्ध मानिसको सम्मान कायम राख्ने, सो पास्टरको रूपमा तिमोथीले वृद्ध मानिसलाई सम्झाउनु पनि थियो, उसमा भएको पाप देखाइदिनु पनि थियो, साथै उसले पास्टरको रूपमा वृद्ध मानिसहरूलाई आदर पनि गर्नु थियो। सो यो आदर गर्ने कुरा र यो सम्झाउने कुरा, यो यो यसलाई कसरी तिमोथीले सन्तुलनमा राख्न सक्थ्यो? पावलले यो कसरी गर्ने भन्ने बारेमा स्पष्ट निर्देशन दिएर सुरु गर्नुहुन्छ। यहाँनिर तपाईँ देख्नुहुँदैछ, वृद्ध मानिसलाई नहप्काऊ, वृद्ध मानिसलाई नझपार। अर्को शब्दमा पावल तिमोथीलाई कठोर बोली बोल्न वा अपमानजनक तरिकाले तिनीहरूलाई सुधार नगर्न भनिरहेको छ। त्यसो भए तिमोथीले एक वृद्ध पुरुषलाई कसरी सम्बोधन गर्नुपर्छ? पदको दोस्रो भागले हामीलाई जवाब दिन्छ, तर तिनलाई बाबुलाई जस्तै गरी सम्झाऊ, बाबुलाई जस्तै गरी सम्झाऊ। अब हामीले सोध्नु पनि प्रश्न भनेको, हामी हाम्रो बुबालाई कसरी सम्झाउँछौँ? बुबालाई सम्झाउने कुरा के भनेको नेपाली हो हामी होइन, नेपाली समाजमा बस्छौँ, बुवाको अगाडि जान हामीलाई डर लाग्छ, बुवाको अगाडि सिट ठाडो बनाएर उभिन हामीलाई डर लाग्छ, बुवालाई सम्झाउने कुरा, बुबालाई जस्तै सम्झाऊ, तर कोही कति मान्छेले त बुवालाई थर्काइ पनि दिन्छ, हामीलाई थाहा छ, थर्काउने मान्छे पनि छ, थर्काउने छोराहरू पनि छ, कोही कोही एकदम खतरा हुन्छ, बुबा चाहिँ उसको सामु सिट झुकारिनुपर्छ, बुबाले चाहिँ त्यो छोराको सामु आफ्नो सिट ठाडो पार्न सक्दैन, त्यस्तो छोराहरू पनि छन् सायद, तपाईँहरू त्यस्तो हुनु नहोला। हामी मध्ये कतिको लागि आमा बुबाको आदर गर्नु भनेको उहाँसँग कुराकानी नगर्नु, उहाँहरूलाई प्रश्न गर्नु, वा उहाँहरूमा भएको कमी कमजोरी नदेखाइदिनु, नसम्झाउनु, सुधार खोज्ने प्रयास नगर्नु भन्ने हुन्छ हाम्रो लागि। किनकि हाम्रो समाजमा बुवा आमालाई यदि हामीले उहाँहरूमा भएको समस्या सम्बोधन गऱ्यौँ भने त्यसलाई त्यो आफैमा के हुनसक्छ, एउटा अनादर हुनसक्छ। तिमोथीको समाज पनि फरक थिएन, तिमोथीको समाज पनि फरक थिएन, जवान पास्टरको रूपमा तिमोथी पापमा जिरेको वृद्ध सदस्यलाई सम्बोधन गर्नबाट ऊ पन्सिन सक्थ्यो, त्यो पन्सिने परीक्षा पर्न सक्थ्यो, तर एक पास्टरको रूपमा उनीहरूलाई सम्झाउनु तिमोथीको जिम्मेवारी थियो। तर साहस जुटाएर तिमोथीले यी वृद्ध पुरुषहरूमा मानिसहरूमा उसले सुधारको निर्देशनहरू दिनुपर्थ्यो, तर त्यसो गर्ने क्रममा फेरि तिमोथी पावल भन्छन् कि ऊ कठोर हुनु हुँदैन थियो, बुझ्नु हुँदैछ ब्यालेन्स यहाँ के भइरहेको छ। सो तपाईँ नि तपाईँ चर्चका अरू वृद्ध मानिसहरूसँग सदस्यहरूसँग कसरी सम्बन्ध राख्नुहुन्छ? चर्चका अरू वृद्ध मानिसहरू जो सायद तपाईँको नजरमा उहाँहरू अलिकति बुढ्यौली तरिकै हुनुहुन्छ, बुझाइमा स्लो, आफ्नै कुरामा जिद्दी गर्ने टाइपको, सायद पापमा हुनुहुन्छ, जिइराख्नु भएको छ, सो तपाईँ उहाँहरूसँग कसरी सम्बन्ध राख्नुहुन्छ? के तपाईँ आफूभन्दा वृद्ध विश्वासीहरूलाई आफ्नै उमेरका मानिसहरूसँग जस्तो व्यवहार गर्नुहुन्छ? के तपाईँ वृद्ध मानिसहरूको मजाक गर्नुहुन्छ? के उनीहरूको व्यवस्था गर्नुहुन्छ? के तपाईँ वृद्ध मानिसलाई, वृद्ध वृद्ध क्रिस्चियनहरूलाई चर्चमा विचार गर्नुहोस् न, समाजमा पनि यो कुरा लागु हुनसक्छ, तर चर्चमा हामी कुरा गरिरहेको छौँ, चर्चमा वृद्ध मानिसहरूलाई के तपाईँ उनीहरूलाई कतै काम नलाग्ने व्यक्तिको रूपमा, महत्त्वहीन व्यक्ति जस्तो त व्यवहार गर्नु भएको छैन? वा तपाईँ वृद्ध मानिसहरूलाई बुबाको रूपमा सम्मान गर्नुहुन्छ, आदर गर्नुहुन्छ, र यो आत्मिक परिवारमा वृद्ध मानिसहरूको स्थानलाई तपाईँले कदर गर्दै हुनुहुन्छ? दे आर इम्पोर्टेन्ट, दिस इज स्पिरिचुअल फ्यामिली, देयर पोजिसन म्याटर, वृद्ध मानिसहरूको स्थानले सरकार राख्दछ। यसो विचार गर्नु, चर्चको सेवापछि तपाईँ कोसँग बोल्नुहुन्छ, विचार गर्नुहोस्, त्यसले देखाउँछ तपाईँ वृद्ध मानिसहरूलाई कसरी व्यवहार गर्दै हुनुहुन्छ। के तपाईँ आफ्नै उमेरको, आफ्नै पृष्ठभूमिको, आफ्नै ठाउँको, जिल्लाको, प्रदेशको मानिसहरूसँग मात्र कुरा गर्नुहुन्छ कि तपाईँ तपाईँभन्दा फरक उमेरका, इभन तपाईँभन्दा वृद्ध मानिसहरूसँग पनि चर्चपछि कुरा गर्दै हुनुहुन्छ? अहिले सर सक्ने बित्तिकै तपाईँ कोसँग कुरा गर्नुहुन्छ विचार गर्नुहोस् न, यहाँ पनि केही वृद्ध व्यक्तिहरू हुनुहुन्छ, तपाईँ कोसँग गएर कुरा गर्न मन पराउनुहुन्छ? के तपाईँ वृद्ध मानिसहरूसँग कुराकानीमा संलग्न हुनुहुन्छ जो तपाईँ जस्तो छैन, तपाईँले जस्तो सोच्दैन, तपाईँले जस्तो लुगा लगाउँदैन, तपाईँले जस्तो व्यवहार गर्दैन, तर जसको हृदयमा, तपाईँको हृदयमा भए जस्तै ख्रिस्ट बास गर्नुहुन्छ, के तपाईँ उहाँहरूको आदर गर्नुहुन्छ? फरक सैद्धान्तिक विचार राख्ने, तपाईँभन्दा फरक तरिकाले बोल्नेहरूसँग तपाईँ कसरी सम्बन्ध राख्नुहुन्छ? के तपाईँ उनीहरूलाई ओल्ड फ्यासन्ड, पुरानो जवानको असान्दर्भिक, अशिक्षित भनेर सम्बोधन गर्नुहुन्छ? फरक विचार राख्दाखेरि पनि के तपाईँ उहाँहरूसँग एकदमै सम्मानपूर्वक, आदरका साथ कुराकानीमा संलग्न हुनुहुन्छ? के तपाईँ वृद्ध मानिसहरूलाई सम्झाउनुहुन्छ, आदर गर्नुहुन्छ बुबालाई चाहिँ? के तपाईँ थर्काउनुहुन्छ, व्यवस्था गर्नुहुन्छ, हप्काउनुहुन्छ? हवल भन्छन्। वृद्ध मानिसलाई नअप्काऊ तर तिनलाई बाबुलाई जस्तै गरी सम्झाऊ। र दोस्रो, साना भाइहरूसँग, सानाहरूसँग भाइसम्म व्यवहार गर। दोस्रो, साना भाइहरूसँग भाइसम्म, सानाहरूसँग भाइसम्म व्यवहार गर। तपाईँले यही एक अध्यायकै दोस्रो वाक्यांशमा देख्न सक्नुहुन्छ। वृद्ध मानिसलाई नअप्काऊ तर तिनलाई बाबुलाई जस्तै गरी सम्झाऊ भनिसकेपछि पावल भन्छन् कि आफूभन्दा सानाहरूसँग भाइ समान व्यवहार गर। सो तिमोथीको जीवनमा सम्बन्ध राख्नुपर्ने त्यहाँ पुरुष विश्वासीहरू मात्र थिएन, पुरुष के भन्छ, पुरुष वृद्ध पुरुषहरू मात्र थिएनन्, तर जवान पुरुषहरू, जवान मानिसहरू पनि थिए। र उसले उनीहरूसँग कसरी सम्बन्ध राख्ने भनेर सिक्नु पर्थ्यो। अनि पावल भन्छन् आफूभन्दा सानोहरूसँग भाइ समान व्यवहार गर। यसको अर्थ के हो? आफ्नो भाइ समानहरूसँग कसरी व्यवहार गरिन्छ? फेरि पनि यदि तपाईँ यस्तो पृष्ठभूमिबाट आउनुभएको छ जहाँ ठुलाहरूले सानालाई शोषण गर्थे, हेला गर्थे, पेल्थे भने तपाईँलाई लाग्न सक्छ कि पावलले तिमोथीलाई जवानहरूलाई तुच्छ ठान्न, आफूभन्दा सानाहरूलाई हेप्न प्रोत्साहन दिइरहेको छन्। तर त्यो होइन। तपाईँको पृष्ठभूमिको आधारमा, तपाईँले जीवन भोगेको भोगाईको आधारमा परमेश्वरको वचनलाई अनुवाद गर्न मिल्दैन। सामान्यतया भाइहरूलाई, भाइ समान कसैले व्यवहार गर्नु भनेको उनीहरूलाई प्रेम गर्नु। अघि प्रार्थनामा हामी सुन्दै थियौँ, पाप स्वीकारको प्रार्थनामा, कि हामीले ठुलाहरूलाई आदर गर्न सकेका छौँ र भाइहरूलाई प्रेम गर्न सकेका छौँ। सो भाइहरूलाई हामी प्रेम गर्न बोलाएका छौँ। सो चर्चका सानाहरू, तपाईँभन्दा कम उमेरका मानिसहरू तपाईँका भाइहरू हुन् र तपाईँ उनीहरूलाई प्रेम गर्न बोलाइनु भएको छ। तर उनीहरूलाई प्रेम गर्नुको अर्थ उनीहरूको पापलाई व्यवस्था गर्नु भनेको होइन, तर दाजुभाइले गर्ने जस्तै नम्रताका साथ सुधार गर्नु हो। सो बाइबलमा तपाईँ हेर्नुहुन्छ भने बाइबलले कैनको नकारात्मक उदाहरण दिन्छ, जसले आफ्नो भाइ हाबिललाई आफ्नो भाइको रूपमा व्यवहार गर्नुको सट्टा शत्रुको रूपमा व्यवहार गरेको छ र हत्या गरेको छ आफ्नै भाइको। अनि बाइबलले स्पष्टसँग चेतावनी दिन्छ कि हामीले कैनको उदाहरणलाई पछ्याउनु हुँदैन, तर हामीले हाम्रा दाजुभाइहरूलाई प्रेम गर्नुपर्छ। कहिले जस्तै हामीले आफ्नो भाइलाई घृणा गर्यो भने हामी अझै पनि अन्धकारमा छौँ र हामी अन्धकारमै हिँड्छौँ भन्ने कुराको हामी प्रमाण दिन्छौँ। प्रिय संसारले हामी ख्रिस्टका चेला हौँ भनेर कसरी थाहा पाउँछ? ख्रिस्टले के भन्नुभएको छ विषयमा? हाम्रो नामबाट होइन, हाम्रो ब्याप्टिजमको सर्टिफिकेटद्वारा होइन, चर्च सदस्यताद्वारा होइन, हामी ख्रिस्टका चेलाहरू हौँ, हामी साँचो ख्रिस्टियनहरू हौँ, परमेश्वरका मानिसहरू भन्ने कुरा संसारले कसरी थाहा पाउँछ? हाम्रो सैद्धान्तिक उपाधि डिग्रीबाट होइन, हामी ख्रिस्टका चेला हौँ भनेर संसारले त्यतिखेर थाहा पाउँछ, त्यतिखेर मात्र थाहा पाउँछ जब हामी एकअर्कालाई प्रेम गर्छौँ। जब हामी एकअर्कालाई प्रेम गर्छौँ, जब हामी एकअर्काको भौतिक आवश्यकताहरूको हामी हेरचाह गर्छौँ, एकअर्काको हामी बोझ उठाउँछौँ र कुनै कुराको आशा नगरिकन, अपेक्षा नराखिकन हामी बलिदानीपूर्ण प्रेम गर्छौँ, सेवा गर्छौँ, जब सबै कुराहरू गर्छौँ, तब संसारले हाम्रो प्रेमद्वारा हामीलाई ख्रिस्टका चेलाहरूको रूपमा चिन्नेछन्, ख्रिस्टका चेलाहरूको रूपमा चिन्नेछन्। म यो भनिरहेको छैन, तपाईँ गलत नबुझ्नुलाई, कि एकअर्कालाई प्रेम गर्नु र हेरचाह गर्नुले हामीलाई ख्रिस्टियन बनाउँछ, होइन, म त्यो भनिरहेको छैन। जब हामी एकअर्कालाई प्रेम गर्छौँ, वास्ता गर्छौँ, एउटा समुदाय भएर रहन्छौँ, यसले हामीलाई ख्रिस्टियन बनाउँछ भनिरहेको छैन। त्यो अन्य समुदाय छन्, अन्य धर्महरू छन्, मानिसहरू छन् जसले यस्ता धेरै राम्रो कामहरू गर्छन्, एकअर्कालाई प्रेम गर्छन्, एकअर्काको वास्ता गर्छन्, उनीहरूको आफ्नै समुदाय छ। उनीहरूले एकअर्कालाई हेरचाह गर्छन्, एकअर्कालाई सहयोग गर्छन्, तर तिनीहरूलाई एकसाथ बाँध्ने कुरा भनेको प्राय जात हो, त्यो अन्य धर्म अरू समुदायमा, कि जातले उनीहरूलाई एकसाथ बाँधिरहेको हुन्छ, संस्कृतिले, प्राथमिकताले वा पृष्ठभूमिले। तर जब हामी हाम्रो उमेर, हाम्रो जात, हाम्रो पृष्ठभूमिमा, प्राथमिकतामा हामी भिन्न भए तापनि, त्यहाँ विविधता भए तापनि, हामी जब एकअर्कालाई प्रेम गर्छौँ, तब संसारले हामीमा, हामीले विश्वास गरिरहेको, हामीले पछ्याइरहेको ख्रिस्टलाई देख्नेछ, तिनीहरूले हामीमा सुसमाचारले काम गरिरहेको देख्नेछ। तसर्थ तिमोथीलाई चर्चमा आफूभन्दा सानाहरूको लागि केवल पास्टर मात्र होइन, तर एक असल दाजुभाइ बन्न बोलाइएको छ तिमोथी। तर आज धेरैजना चर्चमा भाइ हुन चुकिरहेको छ, दाजु हुन चुकिरहेको छ क्रिस्टमा, तर धेरैजना हत्कडी बोकेर हिँड्थ्यो डुलिरहेको प्रहरी बन्न खोजिरहेको छन्, एकअर्कालाई दोस्याउने, एकअर्कालाई सक्ने अभिप्रायको साथ। सुप्रिय, तपाईँलाई प्रश्न भनेको, तपाईँ आफूभन्दा सानासँग कस्तो व्यवहार गर्दै हुनुहुन्छ? के तपाईँ उनीहरूलाई भाइ समान व्यवहार गर्नुहुन्छ? के तपाईँ आफूभन्दा सानालाई प्रेम गर्दै हुनुहुन्छ? के तपाईँ आफूभन्दा सानालाई उमेरकै कारणले गर्दाखेरि हेप्दै हुनुहुन्छ, हेला गर्दै हुनुहुन्छ, दुर्व्यवहार गर्दै हुनुहुन्छ, व्यवस्था गर्दै हुनुहुन्छ? के तपाईँ उनीहरूलाई प्रेम गर्नुहुन्छ, उनीहरूसँग सत्य बोल्नुहुन्छ र आवश्यक परे खण्डमा उनीहरूलाई सुधार्नुहुन्छ? फेरि हामीले वृद्ध मानिससँग बुबाजै सानाहरूसँग भाइ समान व्यवहार गर्नुपर्छ। र तेस्रो, वृद्ध स्त्रीहरूसँग आमाजै व्यवहार गर। तपाईँले फेरि पनि यहीँ देख्न सक्नुहुन्छ, पाँच अध्यायको दुई पदमा वृद्ध स्त्रीहरूसँग आमाजै व्यवहार गर। फेरि तिमोथीले पास्टरको रूपमा सेवा गरिरहेको यो सन्दर्भबारे विचार गर्नुहोस् फेरि एकपल्ट। यदि तपाईँलाई पहिलो तिमोथीको अध्याय दुई याद छ भने त्यो वचन तपाईँ याद गर्नुहुन्छ, दुई अध्याय बाटोको वचन, त चर्चका केही वृद्ध स्त्रीहरूले पुरुषहरूको त्यो अधिकारलाई चुनौती दिने तरिकाले बोलिरहेका थिए। त्यसमा पावल भन्छन्, म स्त्रीलाई बोल्ने अनुमति दिन्न। कतिपयले त पास्टरले नेतृत्वको पदहरू चाहन्थे जस्तो पनि देखिन्छ, जुन तिनीहरूको लागि परमेश्वरको इच्छा र योजना थिएन। यो संसारको तरिका चर्चभित्र पस्दै थियो, स्त्रीहरू बाहिरको समाजद्वारा प्रभावित हुँदै थियो र परमेश्वरको चर्चमा उनीहरूले संसारको र सिस्टम प्रणाली कार्यान्वयन गर्न खोज्दै थियो र पावलले चर्चमा भएको यो समस्यालाई सम्बोधन गर्नुपरेको थियो। र एक पास्टरको रूपमा तिमोथीलाई चर्चका हरेक सदस्यलाई समान रूपमा गोठालो गर्न पावलले यहाँ भन्दैछन्, जसमा वृद्ध स्त्रीहरू पनि पर्दथे, वृद्ध स्त्रीहरू पनि। सो त्यसो भए तिमोथीले एक जवान पास्टरको रूपमा ती वृद्ध स्त्रीहरूसँग, जसले उसको निर्देशन सुनिरहेको थिएन र चर्चमा सांसारिक तरिकाहरू भित्राउने प्रयास गरिरहेको थिए, तिनीहरूसँग कसरी सम्बन्ध राख्ने? अनि पावलले स्पष्ट निर्देशन दिन्छ, वृद्ध स्त्रीहरूसँग आमा झै व्यवहार गर। यद्यपि उनीहरूले चर्चमा भएको पास्टरले त्यो नेतृत्वलाई हडप्न खोजिरहेको छ, उनीहरू बोल्न खोजिरहेको छ, उनीहरूले सायद अरू धेरै क्षेत्रहरूमा तिमोथीको पास्टर सेवकालाई चुनौती दिइरहेको छ, तर पावल भन्छन् तिमोथीलाई, स्पष्ट भन्छन् कि वृद्ध स्त्रीहरूसँग आमाजै व्यवहार गर, आमाजै। तर यसको अर्थ के हो? फेरि पनि यसको अर्थ के हो? आमाजै व्यवहार गर्नुको अर्थ के हो? आफ्नो आमासँग कसरी व्यवहार गरिन्छ? तपाईँ आफ्नो आमासँग कसरी व्यवहार गर्नुहुन्छ? यसो विचार गर्नुहोस् न। मलाई लाग्दैन कि तपाईँलाई कसैले तपाईँको आमासँग कसरी व्यवहार गर्ने भनेर सिकाइराख्नुपर्छ। पढ्छ सामान्यतया भन्नुपर्दा कसैलाई पनि आफ्नो आमासँग कसरी व्यवहार गर्ने भनेर सिकाइराख्नु पर्दैन। हामी स्वाभाविक रूपमा नेचुरली बाई डिफल्ट हामी आफ्नो आमाहरूलाई प्रेम गर्छौँ, आदर गर्छौँ। आमा र छोराछोरी बिच एक प्रकारको गहिरो त्यहाँनिर स्नेह, त्यो एक प्रकारको आत्मीयता, त्यो सम्बन्ध हामी महसुस गर्छौँ। हामी आमा भन्ने बित्तिकै कतिजना हामी भक्किन्छौँ, इमोसनल हुन्छौँ, हामी भावुक बन्छौँ। हामी त्यस्तो शब्द हो आमा। आमाको विषयमा गीत लेखिएको छ, कविताहरू लेखिएको छ, यद्यपि कुनै पनि गीत कविताले आमाको प्रेमलाई, बलिदानलाई पूर्ण रूपमा वर्णन गर्न सक्दैन। हामी आमासँग कस्तो व्यवहार गर्छौँ तपाईँलाई थाहा छ। हो त्यसरी नै पावल भन्छ, त्यसरी नै चर्चमा भएको वृद्ध स्त्रीहरूसँग व्यवहार गर, आमाहरू जस्तै गरी। वृद्ध स्त्रीहरूले पाप गरिरहेका वा तिमोथीको कुरा नसुनिरहेका वा चर्चमा समस्याहरू ल्याइरहेका हुन सक्छन्, तर पनि तिनीहरूलाई आमालाई जस्तै आदर गर्न, हेरचाह गर्न, प्रेमका साथ व्यवहार गर्न तिमोथी बोलाइएको थियो। सुप्रियहरू, तपाईँको लागि प्रश्न, तपाईँ चर्चका वृद्ध स्त्रीहरूसँग, तपाईँभन्दा उमेर खाएको स्त्रीहरूसँग कसरी व्यवहार गर्नुहुन्छ? कि तपाईँ उनीहरूलाई सम्मान गर्नुहुन्छ? कि तपाईँ उहाँहरूलाई आदर गर्नुहुन्छ? कि तपाईँ उहाँहरूलाई प्रेम गर्नुहुन्छ? जस्तै तपाईँ आफ्नो परिवारमा आफ्नै आमालाई आदर, सम्मान, प्रेम र वास्ता गर्नुहुन्छ? के तपाईँ फेरि पनि चर्चमा भएका वृद्ध स्त्रीहरूको त्यो स्थानलाई, यो आत्मिक परिवारमा भएको उहाँको त्यो स्थानलाई कदर गर्नुहुन्छ? कि परिवार केवल छोराछोरीले मात्र बनेको हुँदैन, परिवारमा आमा बुबा पनि हुन्छ। यो आत्मिक परिवारमा पनि त्यहाँ वृद्ध स्त्री र वृद्ध पुरुषहरू जो आमा बुबा हामी मान्दछौँ, कि हामी उहाँहरूप्रति आदर कायम राख्दैछौँ, सम्मान कायम राख्दैछौँ? यसो विचार गर्नुहोस् त, आमाहरू बिनाको चर्च कस्तो हुन्छ होला? तपाईँ कल्पना गर्न सक्नुहुन्छ? आमाहरू बिनाको चर्च कल्पना गर्न सक्नुहुन्छ? जवान दिदीबहिनीहरू याद गर्नुहोस्, एक दिन तपाईँ पनि वृद्ध बन्नुहुनेछ। यहाँ किशोर किशोरीहरू, लक्का जवानहरू हुनुहुन्छ, भाइ बहिनीहरू, बहिनीहरू याद गर्नुहोस्, एक दिन तपाईँ पनि वृद्ध हुनुहुनेछ। सो त्यो बेला जब तपाईँको उमेर ढल्किन्छ, तपाईँ वृद्ध हुनुहुन्छ, त्यो बेला तपाईँ अरूबाट कस्तो व्यवहारको आशा राख्नुहुन्छ? तपाईँसँग अरूले कस्तो व्यवहार गरिदियोस् भन्ने तपाईँ चाहनुहुन्छ? ठिक त्यसरी नै तपाईँले अहिले चर्चमा भएको वृद्ध स्त्रीहरूसँग आमालाई जस्तै व्यवहार गर्नुहोस्। र दिदीबहिनीहरू, चर्चमा वृद्ध स्त्रीहरू हुनु वास्तवमै आशिषको कुरा हो। इट्स अ ब्लेसिङ टु हेभ ओल द वुमेन इन द चर्च। दिदीबहिनीहरू, तपाईँ ती वृद्ध स्त्रीहरूबाट धेरै कुरा सिक्न सक्नुहुन्छ, धेरै कुरा सिक्न सक्नुहुन्छ। कसरी ईश्वर भक्त श्रीमती पत्नी बन्ने, ईश्वर भक्त आमा बन्ने, चर्चका विश्वासीको सदस्य बन्ने तपाईँ सिक्न सक्नुहुन्छ वृद्ध स्त्रीहरूबाट, अरूबाट, परिपक्व स्त्रीहरूबाट तपाईँ सक्नुहुन्छ। त्यसैले त चर्च एउटा परिवार हो, त्यसैले चर्च इम्पोर्टेन्ट छ, महत्त्वपूर्ण छ। त्यसैले चर्चको जीवनमा तपाईँको सक्रिय सहभागिता महत्त्वपूर्ण छ, किनकि चर्च बाहिर तपाईँ स्त्रीहरू असल ईश्वर भक्त स्त्री बन्न, आमा बन्न, पत्नी बन्न सिक्न सक्नुहुन्न। त्यसैले म जवान दिदीबहिनीहरूलाई म प्रोत्साहन दिन चाहन्छु कि ईश्वर भक्त वृद्ध स्त्रीहरूसँग मित्रता गाँच्नुहोस्। बहिनीहरू, यो चर्च भएको गडली वुमेन, ईश्वर भक्त स्त्रीहरू, प्रभुलाई प्रेम गर्ने, प्रभुको लागि जिउने, उनीहरूसँग बोल्दाखेरि बाइबलको बासना आउने, संसारको दुर्गन्ध होइन, पवित्रता झल्किने ती स्त्रीहरूसँग मित्रता गाँच्नुहोस्, उनीहरूलाई चिन्नुहोस्, उनीहरूसँग सम्बन्ध गाँच्नुहोस्, उनीहरूबाट सिक्नुहोस्। बाइबल दिदीबहिनी, बाइबल अध्ययनमा सामेल हुनुहोस् र तपाईँको जीवनमा ईश्वर भक्त स्त्रीहरूको फाइदा लिनुहोस्। इन्स्टाग्राम र सामाजिक सञ्जालका सांसारिक स्त्रीहरू र इन्फ्लुएन्सरहरूलाई तपाईँलाई आकार दिन र चेला बनाउन नदिनुहोस्। डोन्ट लेट दोज इन्फ्लुएन्सर्स अन सोसियल मिडिया डिसाइपल यु वुमेन, बुझ्नुहुँदैछ? लुक फर गडली वुमेन इन दिस चर्च एन्ड इमिटेट देयर लाइफ। तपाईँको जीवनमा आत्मिक आमा बन्न सक्ने ईश्वर भक्त स्त्रीहरू, वृद्ध स्त्रीहरूको लागि चर्चमा वरिपरि हेर्नुहोस्। वा तपाईँ त्यो व्यक्ति भन्नुहोस्, यदि तपाईँ वृद्ध स्त्री हुनुहुन्छ, वृद्ध हुने बित्तिकै उमेरले हामीलाई परिपक्व र अनुसरण योग्यको हामीलाई क्रिस्चियन बनाउँदैन, तर यो त जवान हुँदाखेरि नै हामीले गरेको लगानीको फल हो कि वृद्ध अवस्थामा पनि हामी अनुसरण योग्यको स्त्रीहरू बन्न सक्छौँ। सो तपाईँ कस्तो स्त्री हुनुहुन्छ? What kind of woman are you? र अन्तमा चर्चमा जवान स्त्रीहरू पनि छन्। वचनको अन्तिम बुदा, मैले सुरुमा भन्दै थिएँ, ठिकै छ, हामी लेट्स सी स्टिल 12 बजिसक्यो, ओके, अन्तिम वचनको अन्तिम बुदा, युवतीहरूसँग बहिनी समान व्यवहार गर। फेरि तिमोथी जवान पास्टर थिए र चर्चमा जवान स्त्रीहरू पनि थिए, र तिमोथी ती जवान स्त्रीहरूलाई जवान पास्टरको रूपमा गोठालो गर्न बोलाएका थिए। र तिमोथीले यी जवान स्त्रीहरूसँग कसरी सम्बन्ध राख्नु पर्थ्यो? पावलले पहिलो तिमोथी 5:2 पदमा स्पष्ट दिन्छन् कि युवतीहरूसँग चाहिँ सम्पूर्ण पवित्र साथ बहिनी समान व्यवहार गर। तपाईँलाई थाहा छ, आज क्रिस्चियन जगतमा धेरै गुरु बनाउँदा अगुवा बनाउँदाहरूद्वारा स्त्रीहरू शोषित छन्। पास्टर हुनु अगुवा हुनुको अर्थ हामीसँग अरूहरूमा दुर्व्यवहार गर्ने अधिकार छैन। सो तिमोथीलाई पावलले स्पष्ट निर्देश दिन्छ, यो प्रत्येक पुरुषको लागि निर्देशन हो। तिमोथीलाई यी सम्बन्धहरूको शुद्धताको रक्षा गर्न यहाँ बोलाइएको छ। विशेष जवानी स्त्रीहरू चर्चको सन्दर्भमा उनीहरूको शुद्धता कदर हुनुपर्छ, उनीहरूको शुद्धताको सुरक्षा गर्ने, शुद्धताको लागि लड्ने ठाउँ चर्च हुनुपर्छ। यदि स्त्रीहरू, जवान स्त्रीहरू चर्चमा सुरक्षित भएन भने कहाँ सुरक्षित हुन्छ, कहाँ सुरक्षित हुन्छ? दुःखको कुरा, धेरै जवान पास्टरले चर्चका जवान स्त्रीहरूलाई पूर्ण शुद्धताका साथ दिदी बहिनीको रूपमा व्यवहार गर्न नसक्दा अयोग्य ठहरिएर सेवकाईबाट हात परेको छ। स्त्रीहरूलाई रक्षा गर्नको साटो कतिपयले झन् पापतिरै डोर्याएका छन् अगुवाहरूले, जसले गर्दा चर्चमा ख्रिस्टको नाउँको अनादर भएको छ। तर तिमोथी एक पास्टर हुन बोलाइएको थियो र हामी पनि हुन बोलाइएको छौँ। चर्चका हरेक पुरुषहरूलाई युवतीहरूसँगको हरेक अन्तर्क्रियामा सम्पूर्ण पवित्र साथ बहिनी समान व्यवहार गर्न आह्वान गरिएको छ। प्रत्येक पुरुष, यो तपाईँ पुरुष हुनुहुन्छ भने यहाँ भएको सबै दिदीबहिनीहरू तपाईँको, यहाँ भएको सबै दिदीबहिनीहरू तपाईँको वास्तवमा आत्मिक दिदीबहिनीहरू हुन् र उनीहरूलाई बहिनी समान व्यवहार गर्न तपाईँ बोलाइनु भएको छ। त्यसो भए तपाईँलाई प्रश्न भनेको, स्त्रीहरूप्रति, जवान स्त्रीहरूप्रति तपाईँको दृष्टिकोण कस्तो छ, तपाईँको दृष्टिकोण कस्तो छ? तपाईँ स्त्रीहरूको बारेमा के सोच्नुहुन्छ? के तपाईँ उनीहरूलाई परमेश्वरको स्वरूपमा सृष्टि भएका, परमेश्वरको स्वरूप धाराको रूपमा हेर्नुहुन्छ वा केवल काम वासनाको वस्तुको रूपमा हेर्नुहुन्छ? के तपाईँ उनीहरूको गरिमा र मूल्यको सम्मान गर्नुहुन्छ? पुरुषहरू यतिखेर कसै कसैले भन्लान् गल्ती मेरो होइन, मैले के गल्ती छ मेरो, गल्ती ऊ केटीको हो, उसैको, उसले त्यस्तो लुगा लाउने नहुने, नत्र म परीक्षामा पर्ने नै थिइनँ। यो कुरा अदनको बगैँचामा आदम र हब्बाले गरे जस्तो सुनिन्छ, जसले परमेश्वरलाई यसरी भनेको तपाईँ अपेक्षा गर्न सक्नुहुन्छ कि गल्ती हाम्रो होइन, गल्ती फलको, त्यो बिचको रुखमा भएको, बिचको बगैँचाको बिचमा भएको त्यो रुखको, त्यो त्यसको गल्ती, जुन हेर्दामा रहर लाग्दो देखिन्थ्यो। सो दिदीबहिनीहरू, हो एक हिसाबले तपाईँहरू आफ्नो पहिरनलाई लिएर तपाईँ होसियार हुनुहुन्छ, जवाफदेही हुनुहुन्छ। तपाईँ के लगाउनुहुन्छ त्यसको लागि तपाईँ जवाफदेही हुनुहुन्छ। तर फेरि दाजुभाइहरू, त्यसलाई तपाईँले पाप गर्ने बहाना बनाउन सक्नुहुन्न, तपाईँ आफ्नो सोचाइ, आफ्नो कार्य र आफ्नो शुद्धताको लागि तपाईँ जिम्मेवार हुनुहुन्छ। सो त्यसैले यहाँ उपस्थित सबै पुरुषहरू, जवानहरू र वृद्धहरू सबैले याद गर्नुहोस् कि यो भवनमा आएका, यो हलमा भेला भएका सबै युवतीहरू ख्रिस्टमा तपाईँको दिदीबहिनी हुन्। तपाईँले डेटिङ गरेको व्यक्ति पनि तपाईँको दिदीबहिनी हो। तपाईँ वैवाहिक सम्बन्धमा प्रवेश नगरेसम्म तपाईँले डेटिङ गरिरहेको, भोलि बिहे गर्छु भने व्यक्ति पनि ख्रिस्टमा तपाईँको बहिनी वा दिदी हो र शुद्धताको साथ व्यवहार गर्न तपाईँ बोलाइनु भएको छ। सायद तपाईँको मनमा एउटा प्रश्न उठ्न सक्छ, त्यसो भए हामी मण्डली, हामी सबै दाजुभाइ दिदीबहिनी हो भने एउटै चर्चभित्र बिहा गर्न मिल्दैन। हामी यस्तै व्यावहारिक प्रश्नहरूको बारेमा हाम्रो घरेलु सङ्गतिमा छलफल गर्ने गर्छौँ। यदि तपाईँ अहिलेसम्म त्यो घरेलु सङ्गतिमा जोडिनु भएको छैन भने तपाईँले धेरै कुरा छुट्याइरहनु भएको छ र म तपाईँलाई उत्साह दिन चाहन्छु। सेवापछि पास्टर हुनको लागि सम्पर्क राख्नुहोस् र हाम्रो तिनवटा समूह छ एबिसी, त्यो एउटा समूहमा जोडिने योजना बनाउनुहोस्। अहिलेको लागि म तपाईँलाई यति भन्न सक्छु कि जब हामी चर्चमा दाजुभाइ दिदीबहिनीहरूको सम्बन्धको बारेमा कुरा गरिरहेको छौँ, हामी यसलाई आत्मिक अर्थमा कुरा गरिरहेको छौँ, आत्मिक अर्थमा, रगतको साइनको अर्थमा होइन। त्यसैले प्रश्न यो छ, तपाईँ चर्चका स्त्रीहरूसँग कसरी व्यवहार गरिरहनु भएको छ? के तपाईँ युवतीहरूसँग सम्पूर्ण पवित्रता साथ बहिनी समान व्यवहार गर्दै हुनुहुन्छ? के तपाईँको युवतीहरूसँगको सम्बन्ध शुद्धता र पवित्रताले चिनिन्छ? दाजुभाइहरू, तपाईँ जब अर्को कोही स्त्रीलाई हेर्नुहुन्छ, चर्चभित्र वा चर्च बाहिर, के तपाईँ आफ्नो आँखालाई रक्षा गर्दै हुनुहुन्छ? कि तपाईँ आफ्नो हृदयलाई रक्षा गर्दै हुनुहुन्छ? यदि तपाईँले त्यसो गर्नुभएको छैन भने कृपया पश्चाताप गर्नुहोस्, आफ्नो कामुक सोचाइहरू र कुनै पनि अशुद्ध कार्यहरूको लागि पश्चाताप गर्नुहोस्, परमेश्वरमा क्षमा माग्नुहोस्। हामीले चर्चमा भएको अन्य विश्वासीहरूसँगको सम्बन्धमा हामी कसरी जिउने, कसरी एकअर्कालाई व्यवहार गर्ने विषयमा हामीले अहिले सिकेका छौँ। हामी वृद्ध स्त्रीहरूलाई हामी आमा चाहिँ व्यवहार गर्न बोलाएका छौँ, वृद्ध मानिसलाई बुबा चाहिँ, र वृद्ध जवान अथवा आफूभन्दा सानाहरूसँग भाइ समान, र युवतीहरूसँग बहिनी समान। तर हामी यसो विचार गर्छौँ, हामी यो सबै कुरामा चुकेको देखिन्छौँ। हामीले वृद्ध मानिसहरूलाई बुबा चाहिँ हामीले व्यवहार गर्न सुकेका छौँ, वृद्ध स्त्रीहरूसँग आमा चाहिँ व्यवहार गर्न हामी सुकेका छौँ, आफूभन्दा सानाहरूसँग भाइ समान व्यवहार गर्न हामी सुकेका छौँ, र युवतीहरूसँग बहिनीसँग समान सबै पवित्रतामा व्यवहार गर्न हामी चुकेका छौँ। अब हामी के गर्ने? हामीले हाम्रो विश्वास सुरु गर्नुहुने र पुरा गर्नुहुने येशु ख्रीष्टलाई हेर्नुपर्ने हुन्छ। आफ्नो पृथ्वीको सेवा भएको दौरानमा मानिसहरूको सम्बन्धमा येशुले बिताउनु भएको समय विचार गर्नुहोस्। उहाँले वृद्ध पुरुष र वृद्ध स्त्री दुवैसँग आदर र विनम्रताका साथ व्यवहार गर्नुभयो। स्त्रीहरूसँगको उहाँको सम्बन्धबारे विचार गर्नुहोस्। यिनीहरूको छेउमा भेटिएकी सामान्य स्त्रीसँग उहाँले पूर्ण शुद्धता, आदर र प्रेमका साथ व्यवहार गर्नुभयो। उनका सबै पापहरू क्षमा गर्नुभयो येशूले। स्त्रीहरूले येशूसँग हुँदा सधैँ सुरक्षित महसुस गर्थे। येशूले कहिले पाप गर्नु भएन, उहाँले कहिले व्यभिचार गर्नु भएन, उहाँले कहिले पनि अशुद्ध विचारलाई आफ्नो हृदयमा उहाँले राख्नु भएन। उहाँको हृदय ठिक थियो, उहाँको मन, उहाँको आँखा सबै शुद्ध थियो, स्वच्छ थियो। यही कारणले गर्दा त उहाँ हामी जस्तो अपूर्ण, असिद्ध र पापी मानिसहरूको लागि सिद्ध बलिदान बन्नुभयो। अब हामी उहाँकै रगतले किनेको चर्चको परिवारको रूपमा अरू अन्य विश्वासीहरूसँग कसरी सम्बन्ध राख्ने भनेर सिकिरहेका छौँ, र परमेश्वरले हामीलाई यो कुरामा सहायता गरौँ। आउनुहोस् हामी प्रार्थना।